پروگرام جہان رنگ میں خوش آمدید، میں ہوں آپ کا میزبان قمر عباس جعفری، سلام قبول کیجیے صاحب. آج جو آغاز کریں گے ہم پاکستان میں سیاسی صورتحال کے حوالے سے. پاکستان کے سابق وزیر اعظم میاں محمد نواز شریف نے دعویٰ کیا ہے کہ ملک میں جمہوریت نہیں بلکہ سپریم کورٹ کے چیف جسٹس کی آمریت قائم ہے، اس حوالے سے گفتگو کریں گے. پھر پاکستان کا سیاسی منظرنامہ، پی ایم ایل این اور ایم کیو ایم پاکستان کے درمیان جو انگیجمنٹ ہے اس پہ بات کریں گے. اس کے بعد سپریم کورٹ کی جانب سے جو فیصلہ کیا گیا ہے کہ جو غیر ضروری سیکیورٹی فراہم کی گئی ہے لوگوں کو واپس لے لی جائے، اس کے بارے میں بات کریں گے. اور پی ٹی ایم پشتون تحفظ موومنٹ کے خبروں کے بلیک آؤٹ کے بارے میں بات کریں گے کہ کیا پاکستان میں اس وقت آزادی صحافت کو خطرہ ہے. اور اس کے بعد بات کریں گے آخر میں پاکستان کی دورے پہ گئی ہوئی ہیں امریکہ اعلی امریکی عہدے دار، ان کے دورے کا مقصد اور اس پہ گفتگو کریں گے. لیکن پہلے آغاز کرتے ہیں، جیسا کہ میں نے آغاز میں کہا کہ سابق وزیر اعظم اور حکمران جماعت مسلم لیگ کے قائد نواز شریف نے دعویٰ کیا ہے کہ ملک میں جمہوریت نہیں بلکہ سپریم کورٹ کے چیف جسٹس کی آمریت قائم ہے، اور ان کے بقول ملک میں جو ہو رہا ہے وہ کسی جوڈیشل مارشاء اللہ سے کم نہیں ہے. اس وقت ہمارے ساتھ تو پاکستان کے وزیر قانون جناب چودھری بشیر محمود ورک صاحب موجود ہیں. یہ بتائیے چودھری صاحب کہ اس وقت جو صورتحال ہے، میاں صاحب نے جو بات کہی ہے، آپ بحیثیت کے لا منسٹر کیا سمجھتے ہیں؟ کیا واقعی ملک میں قانون کی حکمرانی نہیں ہے، آئین کی حکمرانی نہیں ہے، چیف جسٹس کی آمریت قائم ہے؟
الفاظ سے میں تھوڑی سا کم و بیش ہو سکتے ہیں. پہلے تو میں یہ عرض کروں کہ بشیر محمود نہیں، میں محمود بشیر ہوں.
جی محمود بشیر صاحب،
چیک کر لیں.
جی جی محمود بشیر صاحب،
سوال ہے کہ یہ جوڈیشل مارشل لا تو نہیں ہے.
جی
لیکن میں سمجھتا ہوں، پوری دیانت سے سمجھتا ہوں کہ ادارے اپنے حدود سے ہٹ کر بات کر رہے ہیں. ملک کے مسائل جو ہیں ان کو حل کرنے کے لیے یکسوئی کی ضرورت ہے، اور جس کا فرض ہے اس کی حمایت کرنے کی ضرورت ہے. اور لوگوں کے ووٹوں سے منتخب ہونے والی حکومت کی مدد کرنی چاہیے. یہ ادارے بہت اہم ہیں اور یقیناً ان کا احترام بھی ہونا چاہیے، لیکن یہ ادارے اس لیے نہیں ہیں کہ کاموں میں رکاوٹ ڈالیں، بلکہ آئین کا اور قانون کی منشا یہ ہے کہ تمام ادارے پاکستان کے وہ یکسو ہو کر جو ہے ایڈمنسٹریشن کا ایگزیکٹو کا ساتھ دیں، اور جہاں ایگزیکٹو اپنے حدود سے تجاوز کرے اس کو روکے، اس میں بھی کوئی شک نہیں ہے. اور تمام مسائل جن کو اس طرف چیف جسٹس صاحب حل کرنے کے لیے نکلے ہیں، ان کو اندازہ ہو گیا ہوگا کہ یہ مسائل کوئی آسان کام نہیں ہوتا کہ ان کو حل کرنا. اصل بات تو یہ ہے کہ ہمیں اپنا اپنا کام کرنا چاہیے، اور دوسرے کی کام میں مداخلت کی بجائے اس کی مدد کرنی چاہیے. مثال کے طور پر عدلیہ کا کام جو ہے، عدالتوں میں جو مقدمات کی ہے اور لاکھوں کی تعداد میں ہیں، ان کو نپٹانا اور دیانت سے عوام کے مسائل کو حل کرنا، اور فریقین کے درمیان عدل و انصاف کا کام کرنا. اور حالت یہ ہے کہ مقدمات جو ہے وہ مشہور ہے کہ دادا کرتا ہے اور پوتے تک وہ چلتے رہتے ہیں.
جی
میں اس میں عدلیہ کا کوئی اس کو الزام نہیں دے رہا. یہ اوور آل ایک سسٹم میں جو معاشرے میں جو رکاوٹیں ہیں،
جی
اس میں بہت سارے ہیں، لیکن جج صاحبان کو، عدلیہ کو چاہیے کہ اس کو جلد سے جلد اس کو کام کیا جائے. بالکل عدالتوں میں پتا ہوتا ہے کہ کون فریق جو ہے وہ طویل کر رہا ہے، طوالت کر رہے ہیں، فائدہ اٹھا رہے ہیں، کون سا فریق جو ہے رکاوٹ ڈال رہے ہیں.
اچھا
بہت زیادہ ضرورت ہے، اور اس سلسلے میں عدلیہ کا اور جج صاحبان کا اور چیف جسٹس کا آپ کے جذبے کی جتنی قدر کروں کم ہے. لیکن اگر ہم اصل جو ذمہ داری ہے اسے ہٹ کر دوسری طرف چل پڑیں گے تو الجھ جائیں گے.
اچھا محمود بشیر جی، محمود بشیر صاحب یہ فرمائیے کہ جو بات انہوں نے کہی ہے کہ ملک میں اس وقت جو صورتحال ہے وہ کسی جوڈیشل مارشاء اللہ سے کم نہیں ہے، دوسرے عملاً بھی اگر آپ دیکھیں تو ہر شخص جو ہے جب کوئی بات کرتا ہے، اس کا کوئی مسئلہ ہوتا ہے تو چیف جسٹس کی پکارتا ہے یا چیف آف آرمی اسٹاف پکارتا ہے، حکومت کی طرف کوئی رجوع نہیں کرتا. یہ کیا سبب ہے اس کے؟
نہیں یہ تو بہرحال ایک ایسا ماحول بنایا گیا ہے نا کہ بتایا گیا کہ یہ ہو رہا ہے, جلوس کر رہے ہیں اور فلاں آدمی فلاں ادارے کی عزت کر رہا ہے. وہ تو میں بھی کر رہا ہوں, عزت ہونی چاہیے, یہ ادارے ہمارے اپنے ہیں, آئین کے مطابق ہیں, ان کا ہونا چاہیے. اور جو میاں صاحب نے الفاظ ادا کیے وہ میں تو ماشاء اللہ نہیں ہے, لیکن یہ بھی تو آیا نا کہ ایک خاص جماعت کو, ایک خاص ادارے کو جس طرح دباؤ میں رکھا گیا ہے خود اپنے اختیارات کو توسیع دیتے ہوئے, وہ بھی تو مناسب نہیں ہے. اور یہ ادارے تمام جو ہیں ان کو ایک دوسرے کا جب تک احترام نہ کیا جائے گا ملک کو آگے بڑھنے میں بہت بڑی رکاوٹ پڑ جائے گی.
اچھا ایک آخری بات,
اپنے طاقت کے دور پر, اپنے اختیارات کے دور پر رکاوٹیں ڈالیں گے وہ پریس میں اور میڈیا میں تو بڑی باوا ہو سکتی ہے شاید بکی طور پر, لیکن عوام کے مسائل حل نہیں ہوں گے.
صحیح,
مسائل حل کرنے کے لیے ضرورت ہے کہ ہم سب ادارے جو ہیں
مل کر کام کریں. سر یہ بتائیے چودھری محمود بشیر صاحب, ایک آخری بات مجھے, جو بات وہ کہتے ہیں کہ چیف جسٹس کی آمریت قائم ہے, آپ کیا کہیں گے اس بارے میں؟
نہیں نہیں میں چیف جسٹس صاحب کی آمریت کا اگر کوئی کسی کو انداز خیال ہے یا چیف جسٹس صاحب کو اپنی خیال ہے کہ ان میں بہت طاقت ہے تو یہ ان کی خام خیالی ہے. یہ تو ایک آئین کی طریقے سے دیے جو اختیارات ہیں ان کا, ان کو اگر ہم سمجھیں کہ میں اپنے اختیارات استعمال کر رہا ہوں تو یہ غلط فہمی ہے. یہ آئین میں دیے ہوئے اختیارات کی حدود میں رہنا ہوگا, اور آئین کے تحت جو بڑا پن ہے اور جو ایک میڈیا میں جل رہا ہے بات, یہ آخرے کار دیکھا جائے گا کہ وہ تمام حضرات جو اس کو انجوائے کر رہے ہیں وہ محسوس کریں گے کہ وقت ضائع ہو رہا ہے. چیف جسٹس صاحب کے پاس عدلیہ کے بہت اختیارات ہیں اور ان کی بہت بڑا احترام ہے اور ان کی عزت ہونی چاہیے, لیکن میں ان سے یہ توقع رکھتا ہوں اور اپیل کرتا ہوں براہ کرم اداروں کو چلنے دیا جائے اور تامن کیا جائے اور اس کی پشت بنائی کیا جائے اور ان کی خرابی کو ضرور نشاندہی کی جائے, یہ بالکل ضروری ہے.
صحیح,
اس طرح ہم افہام و تفہیم چلیں گے تو ملک آگے بڑھے گا.
بالکل صحیح, بہت شکریہ آپ کا. اس وقت ہمارے ساتھ دو ممتاز تجزیہ کار احمد بلال محبوب صاحب پلڈیٹ کے سربراہ اور ایزی ہلالی صاحب پولیٹیکل انالسٹ ہمارے ساتھ موجود ہیں. احمد بلال محبوب صاحب یہ فرمائیے گا کہ جو اس وقت صورتحال ہے, جیسا کہ سابق وزیر اعظم نے کہا ہے کہ چیف جسٹس کی آمریت قائم ہے اور ملک میں بقول ان کے صورتحال جوڈیشل مارشاء اللہ سے کم نہیں ہے, ویسے تک تجزیہ کار آپ کیا محسوس کرتے ہیں کہ کیا ایسی کوئی صورتحال ڈیولپ ہو رہی ہے ملک میں؟
دیکھیے یہ تو ایک روزمرہ کی اب چیزیں ہیں ہمارے سامنے ہیں کہ اب ہماری عدلیہ انتظامیہ کے بہت سے اختیارات کو استعمال کر رہی ہے, اور عملاً ہمارے ہاں جو انتظامیہ ہے وہ مفلوج ہو چکی ہے اور انتظامیہ در حقیقت بہت کم کم نظر آتی ہے, اور اس کے اختیارات یعنی انتظامی عہدوں پہ لوگوں کو فائز کرنا اور ان کو ان کی عہدوں سے ہٹانا, پالیسیوں کے بارے میں ہدایات جاری کرنا, اور اس طرح کے متعدد معاملات ہیں جن کا تعلق روایتاً انتظامیہ سے ہے وہ اب ہماری عدالت استعمال کر رہی ہے, اور بہت سے ایسے معاملات اب ماضی قریب میں ایسے ہوئے ہیں جن کا تعلق مقننہ سے ہے, اور اس کے اندر بھی مجھے ایسے لگا ہے کہ وہ اب قانون بنانے کے بارے میں جو اختیار ہے وہ بھی مقننہ کا جو ایبسلیوٹ دائرہ کار ہے وہ نہیں ہے. مثال کے طور سے اگر یہ قانون میں نہیں لکھا ہوا قانون بنا دیا گیا ہے کہ کوئی شخص ان تعریفوں پہ جو پارلیمنٹیرین کے لیے ہیں پورا نہیں ہو سکتا, اس کے باوجود وہ سیاسی جماعت کا سربراہ ہو سکتا ہے. اس کے اوپر اختلاف کیا جا سکتا ہے, لیکن ایک پارلیمان کا بنایا ہوا ایک قانون ہے اور اس قانون کو بھی تسلیم نہیں کیا گیا اور اس کی ایسی تشریح کی گئی جس کے مطابق وہ نہیں ہو سکتا. تو مقرنہ اب یہ تینوں جو ملک کے پلرز ہیں ہمارے ریاست کے, مقرنہ, انتظامیہ اور عدلیہ, ان تمام کے اختیارات یوں لگتا ہے کہ سمٹ کے عدلیہ کے ہاتھوں میں ہی آ گئے ہیں, اور عدلیہ بھی جب اپنی پروسیڈنگز کرتی ہے تو اس موقع پہ وہ جس طرح سے لوگوں کو ٹریٹ کرتی ہے یا جس طرح سے لوگوں کے بارے میں ریمارکس پاس کرتی ہے وہ عدلیہ کا جو بلند ترین مقام ہے وہ بعض اوقات کے ریمارکس اور یہ گفتگو اس بلند ترین مقام سے میچ نہیں کرتی. تو اس لیے یہ ساری چیزیں دیکھ کے بڑی تکلیف دہ صورتحال اس وقت ملک کے اندر پیدا ہو گئی ہے جو کہ کسی طور پہ بھی مناسب نہیں ہے. یہ چند دن اگر اور چلے گی تو اس سے بہت سی بٹرنس پیدا ہوگی, اس سے ریزنٹمنٹ پیدا ہونے کا احتمال ہے, اور ہماری جو دل میں عدلیہ اور عدلیہ کے معزز ججوں کے بارے میں جو عزت اور احترام ہے, مجھے ڈر ہے کہ کہیں ان اقدامات سے اس کے اندر کوئی کمی نہ آ جائے. میں نواز شریف صاحب کے کمنٹ سے اگری یا ڈس اگری کرنے کی بات نہیں کر رہا ہوں, میں تو ایک بحثیت ایک عام شہری کے جو صورتحال دیکھ رہا ہوں اس کے بارے میں بات کر رہا ہوں, اور یہ تکلیف دہ بات ہے.
اچھا, ہمارے ساتھ رہیے گا ہلالی صاحب. یہ فرمائیے کہ جو اس وقت صورتحال ڈیولپ ہو رہی ہے, جس کے بارے میں خود پیپلز پارٹی کے بھی رہنما نے کہا ہے کہ 18 لاکھ مقدمات کو نپٹانے پر غور کرنا چاہیے, نواز شریف صاحب نے کہا ہے کہ آپ اسپتالوں کے دورے کر رہے ہیں, آپ ادھر جا رہے ہیں ادھر جا رہے ہیں, لیکن ملک میں جو مقدمات زیر التوا ہیں ان کا ابھی تک کوئی فیصلہ نہیں ہوا. چیف جسٹس نے اس کا جواب بھی دیا ہے کہ وہ عدالتوں میں جا رہے ہیں. آپ کیا دیکھ رہے ہیں کہ ملک میں کوئی مستقبل میں ایسی صورتحال بن رہی ہے کہ اداروں کے درمیان کوئی بڑا کلیش ہو سکتا ہے؟
دیکھیں, ابھی جس قسم کی صورتحال جس کا کئی سالوں سے بنی ہوئی ہے یا بنتی جا رہی ہے, ابھی کوئی اتنے خوش آئندہ شکل تو نظر نہیں آتی. ایک وقت تھا سوچا جا رہا تھا کہ ملک میں سیاسی استحکام آئے گا, سیاسی شعور یا پولیٹیکل کلچر کوئی بنے گا جس میں قوم و تفہیم کا عنصر بڑا ہوگا, سیاسی بالغ نظری پائی جائے گی, سیاسی قوم و تفہیم سے کام چلے گا. وہ ایک تھوڑا سا چیپٹر نظر آیا یا تھوڑی سی فضا بنی, اور اس کے بعد پھر چیزیں دھندلی ہونی شروع ہو گئی. میرا خیال ہے کہ سارے معاملات میں تو وار آن ٹیرر نے بہت ساری چیزوں کو خراب کر دیا, جس سے گورنر خود حد تک افسری کی حد تک چلی گئی. اس میں کسی حد تک ہماری سیویلین ایڈمنسٹریشن یا سیول گورنمنٹ کی وہ بھی صحیح طور پر توجہ نہیں دے سکی, یا تو ان منسٹرز کو تجربہ نہیں تھا یا وہ اس چیز کا ادراک نہیں رکھتے تھے, چاہے وہ ایجوکیشن ڈپارٹمنٹ ہو, ہیلتھ کا ہو, کمیونیکیشن کا ہو یا اکنامک افیئرس کا ہو. تو دیکھا یہ گیا کہ گورنر ایک بڑی ہی کبھی قسم کی اور بدترین شکل میں چلی گئی, جس سے عوام کے مسائل بڑے بڑھنے شروع ہو گئے. تو پھر ہم نے دیکھا کہ عدلیہ نے بھی معاملات میں مداخلت کرنی شروع کر دی. ابھی جیسے بہت ساری یہ رائے دے رہے ہیں کہ بے شمار مقدمات التوا کا شکار ہے, بالکل التوا کا شکار ہے, اس میں شک ہی کوئی نہیں ہے, ہزاروں نہیں ہے لاکھوں کی تعداد میں ہے, اور ایک عام آدمی انصاف کی تلاش میں جو ہے در بدر کی ٹھوکریں کھا رہا ہے, اس کو کوئی انصاف نہیں مل رہا. ایک ایک کیس جو ہے وہ کئی کئی مہینوں نہیں کئی کئی سالوں تک چلا جاتا ہے
جی.
اور وہ مقدمات جس کو چند دنوں میں یا چند مہینوں میں ہونا ہوتا ہے وہ سالوں تک چلے جاتے ہیں. تو گورننس کی کوئی کمی پائی جاتی ہے کسی حد تک. ہماری سول گورنمنٹ اس طریقے سے رسپانس نہیں دے سکے, منسٹران جو تھے جو وزرا تھے ان کی جو منسٹری کی, تو اسی وجہ سے پھر عدالت کو بھی موقع مل گیا. یہ چیز جو آج جسٹس ثاقب نثار صاحب کر رہے ہیں, یہ تو افتخار ملک صاحب بھی کر رہے تھے, ان کے دور میں بھی ہوا. مسئلہ یہ ہے کہ یہ مداخلت کیوں کرنی پڑی, اس لیے کہ کہیں نہ کہیں تو گیپ تھا, کہیں نہ کہیں تو ویکم تھا, اس کو کسی نے پورا ہونا تھا. دیکھیں, تین ادارے پاکستان میں ہیں جو بڑے ذمہ دار سمجھا جاتا ہے یا ان کی ذمہ داری ان کے اوپر لازم آتی ہے. اس میں ہماری عدلیہ بھی آتی ہے, ہماری بیوروکریسی بھی آتی ہے, اور افواج پاکستان بھی آتے ہیں. یہ ادارے آنکھیں بند نہیں رکھ سکتے, یہ لوگوں کو ماننا ہوگا اور اپنی کمزوریوں اور کوتاہیوں کو تسلیم کرنا ہوگا. یہ آج اسی چیز کا نتیجہ ہے کہ سارے کہتے ہیں, ایک منٹ موقع دے دیں, سب کہتے ہیں کہ سیاسی تسلسل جاری رہے, سیاسی کلچر جو ہے اس کو پختہ ہونے دے, بالکل ہونا چاہیے, پختگی دکھائی بھی تو جائے نا, شائستگی نظر بھی تو آئے.
صحیح,
یہ چیزیں ایک مہذب انداز سے بننی چاہیے. خود سیاستدانوں کے درمیان افواہ تسلیم نہیں ہے, کسی ایک نقطے کے اوپر جو ہے ان کا اتفاق نہیں ہو رہا, وہ خود تتر بتری کا شکار ہے, افراتفری کا شکار ہے. اس طرح کے بہت ساری چیزیں ہیں کہ جو اس وقت گورنر
اس صورتحال کا سبب بنی ہے جی,
اور وہ گورنر تازہ کرتی ہے کہ بھی کوئی ذمہ داری کا احساس تو پیدا ہو, کوئی ذمہ دار طریقہ تو سامنے نظر آئے
جی. اچھا, ہیلو جی جی ठीक है,
तो मेरा कहने का मकसद ये था कि अदारों को सबसे तनकीद बनाने की बजाय सिविल इंतजामिया को सही किया जाए, इनकी कारकर्दगी बेहतर की जाए, जो रिप्रेजेंटेटिव आते हैं लाइकदाते हैं उन पे कोई जिम्मेदारियां आती हैं वो तो पूरी करें, कि सारा कुछ जो है वो चंद अदारों के ऊपर डाल दिया जाए और फिर कहा जाए कि उनके अंदर बड़ी कमी है, इनको ऐसा नहीं करना चाहिए।
अच्छा, मैं आपको यहाँ रोकूंगा हिलाली साहब जी। अहमद बिलाल महबूब साहब, एक आखिरी बात ये बताइए कि जो बात तो अभी हिलाली साहब कह रहे थे, बर्क साहब की लाइन ड्रॉप हो गई है, क्या आप समझते हैं कि वाकई जो सिविलियन अथॉरिटीज है, इंतजामिया है, उसकी साइड पर भी कोई कुछ लैक्स हैं, कुछ लैप्सेस हैं?
जी यकीनन, देखिए ना, ये परफेक्ट तो नहीं है, उसके अंदर भी खामियां होंगी और है खामियां, उनको भी दुरुस्त करने की बेतहाशा जरूरत है। लेकिन देखिए ना, ये बुनियादी जो आर्ग्यूमेंट है कि चूंकि अब सिविल इंतजामिया के अंदर कुछ खामियां हैं, इसलिए अदलिया को ये हक हासिल है या फौज को ये हक हासिल है कि उसके अंदर मदाखलत कर दे, ये बजात खुद ये आर्ग्यूमेंट बड़ा फ्लॉड है। जैसे आप दरअसल अदालतों के अंदर अगर 18 लाख मुकदमात से जायद इस वक्त पेंडिंग है, तो क्या फिर ये हमारी प्राइम मिनिस्टर साहब को हक हासिल है कि वो जाके सुप्रीम कोर्ट में बैठ जाए और वो फैसले करने शुरू कर दें क्योंकि 18 लाख मुकदमात पेंडिंग है? नहीं, हम ये मुतालबा करते हैं कि अदालतों को ही इस सूरत हाल को दुरुस्त करना होगा। इसलिए अगर सिक्योरिटी के मामले में कल को कोई लैक्स आता है तो उसका ये काम नहीं है कि हम सिविलियन उठ के जाके फौज के मामलों पर मदाखलत शुरू कर दें, वो फौज को ही करना होगा। इसलिए अगर सिविल मामलों में, इंतजामिया के मामलों में कोई नकायस है, खामियां हैं, उसको पॉइंट आउट करना चाहिए, प्रोटेस्ट करना चाहिए, उसको बार बार उसको तवज्जो दिलानी चाहिए। लेकिन ये करने का काम सिविल पॉलिटिशियंस का है, उन्हीं को करना होगा।
सही,
ये नहीं हो सकता कि आप इससे कहें कि ये बाकी इदारे अपनी आंखें बंद नहीं कर सकते। तो इस तरह से तो एनार्की पैदा होगी अगर इदारे एक दूसरे के कामों में मदाखलत करेंगे, इससे फायदा उठा के इस वक्त खला पैदा हो गया है जो कि क्वेश्चनेबल है, क्योंकि खामियां और खराबियां तो हर इदारे के काम में होती है। अगर आप उन खराबियों और खामियों का फायदा उठा के उसके अंदर जाके मदाखलत शुरू कर दें और टेक ओवर कर लें, तो इससे तो माशरा अनार्की का शिकार हो जाता
है। सही,
तो मेरे ख्याल में ये दुरुस्त तरीका नहीं है। खामियां होंगी, उन्हें दुरुस्त भी होना चाहिए और उसकी कोशिश भी होनी चाहिए, लेकिन इस तरह से नहीं जिस तरह से किया जा रहा है।
बहुत शुक्रिया अहमद बिलाल महबूब साहब और जनाब एज हिलाली साहब, और हमारे साथ तो जनाब महमूद बशीर वर्क साहब भी थे जो वजीर कानून है पाकिस्तान के, तीनों साहबान का बहुत शुक्रिया। अगले मौजू की जानब जाते हैं, लेकिन हम ये बताते चले कि आप मुफ्त टेलीफोन करके हमारे प्रोग्राम में भी शरीक हो सकते हैं और आप हमें फेसबुक पर लाइव भी देख सकते हैं और अपनी आरा भी दे सकते हैं, क्लिक भी कर सकते हैं उसके ऊपर। हमारे साथ इस वक्त टेलीफोन लाइन पर मौजूद हैं खुदा मंसूर साहब, हम उनसे गुफ्तगु करेंगे। पाकिस्तान मुस्लिम लीग नून और MQM पाकिस्तान के दरमियान कुछ इंगेजमेंट हुआ है, कुछ गुफ्तगु है। मंसूर साहब, क्या ये कुछ नया सियासी इत्तेहाद बनने के इम्कान नजर आ रहे हैं आपको? मुख्तदा मंसूर साहब जी,
MQM इस वक्त जो है वो चार धड़ों में कहलाती है
जी।
एक धड़ा जो असल में जो अल्ताफ हुसैन साहब जिसको लीड करते हैं, वो तो लंदन में बैठे हैं, उनके यहाँ पर काम करने के भी मसाइल हैं और उनके सिक्योरिटी एजेंसीज उनको काफी उनके
जी। हेलो जी, उनकी लाइन ड्रॉप हो गई मेरे ख्याल में, गुफ्तगू कर रहे थे मुख्तार मंसूर साहब, वो शायद गलती से कोई बटन दब गया है और उनकी लाइन ड्रॉप हो गई। हम गुफ्तगू कर रहे थे कि पाकिस्तान मुस्लिम लीग नून और MQM पाकिस्तान जिसके सरबरा फारूक खत्तार साहब हैं, उनके दरमियान कुछ मीटिंग्स हुई हैं, कुछ इंगेजमेंट हुआ है, किस नौयत का, इसका पाकिस्तान की सियासत पर क्या असर पड़ेगा, इस बारे में हम गुफ्तगू कर रहे थे और मुख्तार मंसूर साहब हमें इस सिलसिले में ब्रीफिंग दे रहे थे। लेकिन ऐसा लगता है कि उनकी लाइन में कोई प्रॉब्लम हो गई है या कोई बटन दब गया गलत और उनकी लाइन ड्रॉप हो गई है। हम एक ब्रेक लेते हैं, उस ब्रेक के बाद फिर इस गुफ्तगू को कंटिन्यू करेंगे।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं urduvoa.com पर। امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ اس پتے کو یاد رکھیے www.urduvoa.com۔
سامعین ویلکم بیک۔ ایسا لگتا ہے کہ شاید ان کی کچھ لائنوں میں خرابی ہے، ہم ان سے بعد میں گفتگو کر لیں گے۔ میں اپنے پروڈیوسر سے کہوں گا کہ ہمارے جو اگلے گیسٹ ہیں تسلیم نورانی صاحب، ان کو لے لیں تاکہ ہم ان سے بات کر سکیں۔ جو اپیکس کورٹ ہے اس نے پاکستان کی لوگوں کو جو بعض وی آئی پیز کو سیکورٹیز فراہم کی گئی تھیں اس کے بعد کا اظہار کیا ہے۔ تسلیم نورانی صاحب سے ہم گفتگو کریں گے اس بارے میں، تو ان سے گفتگو کریں گے۔ یہ ایک رپورٹ ہے اس بارے میں جس کو سناتے ہیں آپ کو، اس رپورٹ کو سن لیجیے، پھر تسلیم نورانی صاحب سے بات کرتے ہیں۔
چیف جسٹس ثاقب نثار نے سابق وزیر اعظم نواز شریف سمیت ایسے تمام لوگوں کو سیکیورٹی فراہم کرنے کی ہدایت کی ہے جو اس کے حقدار ہیں، اور ساتھ ہی صوبوں کو سیکیورٹی کی فراہمی کا فارمولا طے کرنے کا بھی حکم دیا ہے۔ غیر متعلقہ افراد کی سیکیورٹی سے متعلق عدالت عظمیٰ کے چیف جسٹس نے از خود نوٹس لیتے ہوئے گزشتہ ہفتے غیر متعلقہ افراد سے سیکیورٹی واپس لینے کا کہا تھا، جس کے بعد سیاسی و سماجی حلقوں کی طرف سے صورتحال پر تشویش کا اظہار بھی دیکھنے میں آیا۔ پیر کو از خود نوٹس کیس کی سماعت چیف جسٹس ثاقب نثار کی سربراہی میں 3 رکنی بینچ نے کی، جس میں چیف جسٹس نے کہا کہ کچھ لوگوں کو سیکیورٹی واپس لینے پر اعتراض ہے اور میڈیا بھی سیکیورٹی واپس لینے پر اعتراض کر رہا ہے۔ جن لوگوں کو سیکیورٹی رسک ہے ان سے سیکیورٹی واپس نہ لیں، کسی کی زندگی کو خطرے میں نہیں ڈالنا چاہتے۔ سیکیورٹی واپس لیے جانے کے حکم کے بعد سابق وزیراعظم نواز شریف کی صاحبزادی نے بھی ٹویٹر پر اپنے ایک رد عمل میں کہا تھا کہ دہشت گردی پر کاری ضرب لگانے والے وزیراعظم سے سیکیورٹی چھین لو، اگر کچھ ہوا تو ذمہ دار چیف جسٹس ہوں گے۔
ہمارے ساتھ ٹیلی فون لائن پر جناب تسلیم نورانی صاحب موجود ہیں، سابق ہوم سیکرٹری ہیں، ممتاز سیکیورٹی سے متعلق تجزیہ کار ہیں۔ تسلیم نورانی صاحب، یہ فرمائیے کہ پاکستان میں عام طور پر یہ کہا جاتا ہے ہر صوبے کے بارے میں کہ وہاں پر پولیس کے زیادہ تر اہلکار جو ہیں وہ وی آئی پیز کی سیکیورٹی پر رہتے ہیں، اور جو ان کا اصل کام ہے نظم و نسق کا قیام، قانون کا نافذ کرنا، اس پر کم توجہ دی جاتی ہے۔ اب چیف جسٹس نے یہ ایک فیصلہ کیا یا ایک حکم دیا تو اس پر خاصی وابلہ ہو رہی ہے، اس کا میکینزم کیا ہوتا ہے؟
کہ ہر ایک جو بندہ انٹائٹلڈ ہوتا ہے سیکیورٹی کا، اپنی سروس کے دوران، سروس کے بعد، وہ سٹیٹس کے مطابق اس کا ایک باقاعدہ رولز ہے، اور اس رولز میں اس کی سیکیورٹی کی جو ہے اماؤنٹ وہ بھی انڈیکیٹڈ ہوتی ہے، اور ظاہر ہے کہ اس پر اتنا ڈسکریشن ہوتا ہے کہ اگر کسی کو سیکیورٹی تھریٹ زیادہ ہے تو اس کو سیکیورٹی ایڈجسٹ کی جا سکتی ہے، بیکاز الٹیمیٹلی تو سیکیورٹی دینا ہے جو حضرات ہیں۔ مگر اس قسم کی آرگیومنٹ کو ایکسٹینڈ بھی کیا جا سکتا ہے، مطلب جہاں پر کہ کسی کی اگر سیکیورٹی کے لیے اس کو انٹائٹلڈ ہیں 4 بندے یا 2 بندے تو وہاں 8-10 بھی ہو سکتے ہیں۔ تو اسی طرح اگر پرائم منسٹر کی ڈیوٹی پہ لیٹ سے اس کا اگر کیمپ آفس ہے، اس پہ اگر 10 بندے یا 30 بندے جو ہے وہ انٹائٹلڈ ہیں، تو وہ اس پہ یہ ہو سکتا ہے کہ اگر وہ آپ 300 لگا دیں تو وہ ایک تجزیہ اور ایک اسیسمنٹ کا ایشو ہے کہ اسیس آپ کریں کہ اس کا کہ کتنا جو ہے وہ ریکوائرڈ ہے۔ اب ہوا یہ ہے کہ اوور دی ایئرز یہ جو ہے یہاں پر تعداد جو ہے وہ بڑھتی گئی، اور چونکہ پولیٹیکل پریشر ہوتا ہے منسٹرز کا اور دوسروں کا، تو اس پہ تعداد جو ہے وہ اتنی زیادہ ہو گئی کہ وہ ظاہر ہے کہ اس پہ امپیکٹ آنے لگ گیا۔ تو یہ میں سمجھتا ہوں کہ آرڈر تو مناسب ہے، اب اس کو امپلیمنٹ کرنے کے لیے وہ یعنی ان کو ایک وائے میڈیا تلاش کرنا پڑے گا جی، کہ اگر کسی کو واقعی ضرورت ہے تو اس کو اس حد تک دینی پڑے گی، مگر ہر ایک کو یہ کہہ کے کہ بھائی اس سے خطرہ ہوگا وہ ایک مناسب آرگومنٹ نہیں ہے۔
اچھا نورانی صاحب، یہ بتائیے کہ کیا اس سے واقعی کچھ لوگوں کی زندگیاں خطرے میں پڑ سکتی ہیں یا یہ خالی ایک متھ ہے؟
Thank you.
جی
جی فرمائیے
جی. میں یہ پوچھ رہا تھا کہ یہ کیا یہ ایک حقیقت ہے کہ اس سے واقعی کچھ لوگوں کی زندگیاں خطرے میں پڑ جائیں گی یا یہ کہ یہ صرف ایک متھ کی والی بات ہے؟
دیکھیے یہ بالکل میں سمجھتا ہوں کہ متھ ہے. اس میں سے اگر جس قسم کی بات کر رہے ہیں, ہو سکتا ہے کہ 5% لوگ یا 2% ایسے لوگ ہوں جن کا کہ جن کا واقعی خطرہ ہو جن کی جان پہ, اور ان کو اگر ان کی سیکیورٹی کم کی جا رہی ہے یا ودرا کی جا رہی ہے تو اس سے ان کو نقصان ہو سکتا ہے. تو یہ چیز جو ہے یہ انتظامیہ انسپکٹر جنرل جو ہیں اپنے اپنے صوبے کے اس کو تجزیہ کر سکتے ہیں کہ اگر کسی کی طرف سے ایک ریکویسٹ آتی ہے کہ جی مجھے ہے, اس کا تجزیہ انٹیلیجنس ایجنسیز اس صوبے کی ہوتی ہیں, ان کے سینئر افسران ہوتے ہیں, تو وہ سارے جو ہیں وہ اس کو تجزیہ کر کے یہ فیصلہ کر سکتے ہیں کہ اگر اس میں سے 10 میں سے 1 کا جو ہے اس کو سیکیورٹی کو ریسٹور کرنا پڑتا ہے یا اس کی تعداد بڑھانی پڑتی ہے تو وہ اس حد تک کی جا سکتی ہے. مگر یہ آرگومنٹ اگر اکراس دا بورڈ کیا جائے تو وہ غلط اس واسطے ہے کہ یہ بہت بڑی تعداد میں ان انٹائٹلڈ لوگ یا جو انٹائٹلڈ ہیں ان کی اگر 2 کے انٹائٹلڈ ہیں تو ان کو 10 بندے کیے جا رہے ہیں, تو وہ ایک بہت بڑا ڈرین ہے اس کی فورس پہ, اور اس کی خرچہ تو چلیے بات ہے تو کیلکولیٹ آپ کریں گے کہ جی کتنے پیسے خرچ ہوئے. ایشو یہ ہوتی ہے کہ پولیس کی سینکشن پوسٹ جو ہے وہ آگے ہی کم ہے, یعنی اس وقت تو حالات ہیں ان کو نبٹنے کے لیے, تو سو دیئرفور یہ چیز جو ہے اس کو میں سمجھتا ہوں کہ یہ کرٹیسزم جو ہے وہ اکراس دا بورڈ ٹھیک نہیں ہے, اور اس کو جو ہے اگر اس کیس ٹو کیس بیسس پہ اس آرڈر میں جہاں پر بھی کوئی کبھات ہو رہی ہے انتظامیہ کو تجزیہ کرنا چاہیے, اور اگر کوئی سپریم کورٹ یا کورٹ کی طرف سے ہے ان کو اس کی ریزننگ بتا کے اس کو ریسٹور کیا جا سکتا ہے اور اس چیز کو ریکٹیفائی کیا جا سکتا ہے تاکہ خطرہ کسی کی جان کو نہ ہو.
بہت شکریہ تسیم نورانی صاحب آپ کا, اور سامعین ہمارے ساتھ اس وقت مقتدی منصور صاحب ہیں, ان کی لائن ڈراپ ہو گئی تھی, ہم سیاست کے حوالے سے گفتگو کر رہے تھے. ہم یہ بتاتے چلیں کہ اس وقت فیس بک پر ہمیں بہت سارے لوگ کلک کر رہے ہیں, ہمیں سن رہے ہیں. کچھ کے نام بتا دیتا ہوں, منظور بلوچ صاحب ہیں, یونس قادری صاحب ہیں, جمعہ خان صاحب ہیں, پیر شاہد صاحب ہیں, کامران خان صاحب, عبد القیوم صاحب, فاروق صاحب ہیں ہمارے ساتھ, گل ڈیکور صاحب, دلبر یاسر, رشید قریشی, اور بے شمار لوگ ہیں جو ہمیں اس وقت فیس بک پر سن رہے ہیں اور ہمیں اپنے کمنٹس بھی دے رہے ہیں, کلک کر رہے ہیں, اور ٹیلی فون پر بھی آپ ہم سے رابطہ کر سکتے ہیں. اور اب ہم گفتگو کریں گے مقتدی منصور صاحب سے. آپ کی لائن ڈراپ ہو گئی تھی مقتدی منصور صاحب. سوال یہ تھا کہ کیا اس وقت تو کوئی سیاسی اتحاد بن رہا ہے ایم کیو ایم پاکستان اور پی ایم ایل این کے درمیان؟ اختصار کے ساتھ فرمائیے گا ذرا.
جی جامعہ صاحب, مسئلہ یہ ہے کہ اس وقت کوشش یہ ہو رہی ہے کہ اربن سندھ میں جو ایک طرح کا سیاسی بحرانی کیفیت کہہ لیجئے, یہ یہاں پر جو ایک اسپیس کریٹ ہوئی ہے اس میں تمام جماعتیں چاہتی ہیں کہ وہ کچھ حصہ حاصل کر سکیں. لہٰذا چونکہ مسلم لیگ نون کی یہاں پر کوئی ایسی تنظیم نہیں ہے کہ جو وہ انڈیپینڈنٹلی کچھ زیادہ سیٹیں نکال سکے, لہٰذا اس کے لیے بہتر یہی تھا کہ وہ اے این پی کے ساتھ رابطہ کرے, اور وہ جو پختون علاقوں کے اندر مسلم لیگ نون مل کر پختون اے این پی کے ساتھ مل کر نشستیں نکالے, کچھ انہیں دے کچھ انہیں لے کہ تاکہ وہ ووٹ ہو جائیں. ادھر دوسری طرف جو ہے جو اردو اسپیکنگ ایریاز ہیں اس کے اندر وہ چاہتے ہیں کہ کچھ ہمارا جو ہے وہ اسٹیک بنے اور ہم جو ہے وہ کچھ سیکھیں ان کے ساتھ ایڈجسٹمنٹ کر کے, کچھ ہم نکالیں کچھ وہ نکالیں. تو اس میں ان کا بہادر آباد سے انہوں نے رابطہ کیا ہے کیونکہ ان کو اندازہ ہے کہ پی ایس پی نہیں جائے گی, جو پی ایس پی کا جھکاؤ زیادہ تر جو ہے وہ جاتا ہے تحریک انصاف کی طرف, جو اس کے بعد معاملات دوسرے ہیں کیونکہ وہ کبھی جب آپ بات کریں گے اس کے اوپر تو وہ ایک الگ موضوع آ جائے گا ایم کیو کے اسٹرکچر کے حوالے سے. لیکن یہ جو اس وقت صورت حال ہے اس کے اندر یہ اسپیس دے رہے ہیں. پھر اطراف کے علاقوں میں پیپلز پارٹی بھی کوشش کر رہی ہے, پیپلز پارٹی رکنیت سازی بھی کر رہی ہے بہت تیزی کے ساتھ. تو یہ جو معاملات چل رہے ہیں تو وہ اربن جو نشستیں ہیں اربن سندھ کی, کراچی, حیدرآباد, سکر, میر پور خاص وغیرہ میں, اس کے لیے یہ بھاگ دوڑ چل رہی ہے. اور اندازہ یہ ہو رہا ہے کہ جو کچھ ہوا ہے اس کے نتیجے میں اربن سندھ کے بالخصوص کراچی کی جو نشستیں ہیں وہ تقسیم ہونے کا خطرہ پیدا ہوا ہے, اور اس کی وجہ سے جو ہے سب کو چانسز پیدا ہو رہے ہیں سب کے لیے کہ وہ جس میں راستے اس میں گھسے اور گھس کر کوئی نہ کوئی ایک دو سیٹ نکال کر, اور خود ہماری جو سیکورٹی اسٹیبلشمنٹ ہے وہ بھی یہ چاہتی ہے کہ شہر پر کسی ایک جماعت کی اجارہ داری نہ ہو, بلکہ یہ شہر جو ہے اس کے اندر مختلف جماعتوں کا جو ہے وہ چیزوں کا مربع ہو. اس سے کیا نتائج نکلیں گے وہ ایک الگ ایشو ہے, وہ ایک الگ بحث ہے کہ کیا نتائج نکلیں گے اور کہ کہاں بات پہنچے گی, لیکن کوشش یہی ہو رہی ہے اور اسی حوالے سے جو ہے نون لیگ رابطے کر رہی ہے. جی
بہت شکریہ مقتدی منصور صاحب, آپ نے بڑے اختصار کے ساتھ اور بڑے جامع انداز میں اس کو بیان کیا ہے. سامعین اب ہم ایک بڑا اہم موضوع پاکستان میں آزادی صحافت اور اظہار کی آزادی کا جو موضوع ہے اس وقت تو موضوع بحث بنا ہوا ہے, خاص طور پر ایسے میں جب کہ پی ٹی ایم کے جلسے کا جو کہ پختون تحفظ موومنٹ ہے اس کا جلسہ لاہور میں ہوا ہے, اس کے بائیکاٹ بقول ان کے کیا گیا ہے, بلیک آؤٹ کیا گیا ہے, اس کو نہیں دیا گیا. کیا یہ صورتحال پاکستان میں آزادی صحافت کو کسی حد تک متاثر کرے گی؟ کیا مستقبل ہوگا؟ ایک چھوٹی سی رپورٹ ہے, ضیاء الدین صاحب ہمارے ساتھ ہیں, ان سے ہم گفتگو کریں گے. انتہائی سینئر صحافی ہیں, بلکہ اس حد تک کہ میرے بھی استاد ہیں, میں نے بھی ان سے بہت کچھ سیکھا ہے, وہ ہمارے ساتھ ہیں ٹیلی فون لائن پر. ہم یہ چھوٹی سی رپورٹ سنتے ہیں, جس کے بعد ہم ضیاء الدین صاحب سے بات کریں گے.
پشتون تحفظ موومنٹ کے اتوار کو لاہور میں ہونے والے جلسے میں صرف پشتونوں ہی نے نہیں بلکہ پنجاب اور دیگر صوبوں سے تعلق رکھنے والے سماجی کارکنوں اور انسانی حقوق کے کارکنوں نے بھی شرکت کی. جلسہ ہوا اور پرم طور پر ختم بھی ہو گیا, لیکن ملک کے مرکزی یعنی مین سٹریم میڈیا پر اسے کور نہیں کیا گیا. لیکن اس کے باوجود سوشل میڈیا پر بڑی تعداد میں لوگوں نے اس معاملے پر اپنی رائے کا اظہار کیا. پشتون تحفظ موومنٹ جبری گمشدگی کے خاتمے اور ماورائے عدالت قتل جیسے مسائل کے خلاف آواز بلند کر رہی ہے. اس تحریک کے رہنماؤں کا کہنا ہے کہ ان کے مطالبات آئینی اور جد و جہد پر امن ہے اور اب وہ اپنا آئندہ جلسہ کراچی میں کریں گے.
جی ضیاء الدین صاحب, یہ بتائیے کہ کیا یہ جو بلیک آؤٹ کیا گیا اس جلسے کا پاکستان میں, کیا آپ سمجھتے ہیں کہ پاکستان میں جو اتنی طویل جد و جہد کے بعد آزادی اظہار حاصل کی گئی ہے, اس کے لیے کوئی خطرہ ہے مستقبل میں؟ سے
خطرہ تو لگتا تو ہے, کیونکہ جو جس قسم کی جو میں نے میڈیا کے متعلق جو سمجھا جاتا ہے کہ بھائی میڈیا کریٹ کرتا ہے ایشوز کو, پرابلمس کو, اور جب میڈیا کو اگر بند کر دیا جائے, اس کو سینسر کر دیا جائے, اس کو گیگ کر دیا جائے, تو سارے مسائل حل ہو جائیں گے. یہ اپروچ تو سکسیس گورنمنٹ کے ذہن ہو رہی ہے, اور اس حکومت یا جو بھی اس ملک میں جس کو کہا جاتا ہے کہ رول کرتے ہیں, اصل میں رولرز جو ہیں اس ملک کے, تو وہ ہمیشہ اسی قسم کے ٹیکٹکس استعمال کرتے ہیں. حالانکہ سوشل میڈیا کے زمانے میں یہ کاؤنٹر پروڈکٹیو کام ہے. اگر آپ براڈ کاسٹ میڈیا کو کوشش کریں ان میں سے کچھ جن چینلز کو بند کر دیں, کسی کو گیگ کر دیں, کسی کو کیبل سے اڑا دیں, تو یہ سمجھ جائیں کہ بھائی اس کے اگر یہ کر دیں گے تو ہم جو خبر ہے وہ عوام کو نہیں ملے گی, تو یہ بہت ہی جس کو کہتے ہیں کہ نامعقول قسم کی اپروچ ہے. یہ آپ کو اس زمانے میں جب جس نے براڈ کاسٹ میڈیا بھی نہیں ہوا کرتا تھا, صرف پی ٹی وی اور
پرنٹ میڈیا ہوتا جی,
اور اخبار ہوتے تھے, تو آپ کو یاد ہوگا کہ بی بی سی سے خبریں آ جاتی تھیں اور سارے ملک میں لوگوں کو پتہ چل جاتا تھا.
صحیح.
تو یہ اس قسم کی اپروچ ہمیشہ سے حکومتیں جو رول کرتے ہیں اس میں کرتے ہیں اس قسم کی بات, لیکن اس سے فائدہ تو ان کو کچھ نہیں ہوتا, کاؤنٹر پروڈکٹیو ہوتی ہے چیز. جی
اچھا ضیاء صاحب, میرا ایک سوال آپ سے اور یہ ہے, ظاہر ہے کہ آپ نے بھی بڑی طویل صحافت کی زندگی دیکھی ہے, کہ اب ایک جیسے پرٹیکولر گروپ ہے یہ پشتون تحفظ موومنٹ ہے, اگر آپ اس پہ پابندی لگائیں گے تو آپ اس سے کیا حاصل کریں گے؟
دیکھیں اصل میں مسئلہ جو ہے نا, اگر آپ دوسری طرف سے دیکھیں, اگر آپ مجھ سے پوچھ رہے ہیں کہ جو ہیں وہ کیا حاصل کریں گے, تو میرا یہ خیال ہے کہ کچھ حاصل نہیں کریں گے. لیکن حکمرانوں کا مسئلہ یہ ہے کہ جب وہ کوئی غلطی کرتے ہیں کسی ایشو پہ, تو اس غلطی کو چھپانے کی کوشش کرتے ہیں. مثال کے طور پہ جو نارتھ وزیرستان میں اور ساؤتھ وزیرستان میں غلطی آپریشن ہوئے ہیں, اس میں کولیٹرل ڈیمیج میسو ہوا ہے. یعنی آپ یہ سوچیں نا کہ جب آپ اوپر سے بامبرس لے جائیں, بامبنگ کریں گے, تو آپ کو کیا پتا کہ اس میں ملیٹنٹ مڑا ہے یا 1% आदमी मर गया है। तरह से जब बात करें शिप टैंक्स को लेके जाएंगे तो फिर वो सारा, मैंने जिसको कहते हैं ना कि इंफ्रास्ट्रक्चर उस इलाके का आप खत्म कर देंगे। जब आप इंफ्रास्ट्रक्चर खत्म कर देंगे, आप मिशन कंप्लीट करेंगे, उसके बाद कहीं लोग वापस जा रहे हैं, उनको आप 2-4 हज़ार रुपये दे दें कि आप रिकंस्ट्रक्शन कर लें। तो ये चला कि वहां पर कोई रिकंस्ट्रक्शन हो ही नहीं पाएगी इतने पैसों में, और हुआ यही है ना, रिकंस्ट्रक्शन हुआ है उस जगहों पर। और फिर सस्पिशंस भी रहे हैं ना कि मतलब कि एक प्रोफाइलिंग कर देना पश्तूनों को, क्योंकि पश्तून का मतलब है कि, तो उसकी फिर चेकिंग जो पड़ते हैं ना, चेक पोस्ट फिर रोकते हैं लोगों को, उस जिस किस्म की बेइज्जती करते हैं। और फिर लैंड वहां पर बिछे गए, उनको भी उन्होंने साफ नहीं किया, और बहुत से बच्चे जो मिसिंग है। ये जो 30 साल से वो पूरा इलाका वॉर जोन बना हुआ है, यानी जो बच्चे जो 10-10 साल के थे वो आज 40-40 के साल की उम्र के हैं, उन्होंने ना उन्होंने मेरे ख्याल से उनके एजुकेशन दिए ना कुछ। तो ये बहुत ही मैंने बहुत ही डिसएन्चेंटेड पॉपुलेशन है ये, यानी जो जो लड़के निकल कर आए हैं, जो उन्होंने जिन्होंने पहले तो इस्लामाबाद में उन्होंने नेशनल प्रेस के सामने धरना दिया और काफी अरसे तक वो बैठे रहे वहां पर। जब हुकूमत के लोग उनसे नेगोशिएशन उन्होंने किया, तो नेगोशिएशन में उन्होंने बहुत सी बातें उन्होंने मान ली हुकूमत ने, लेकिन जब वो वापस गए तो उस मूवमेंट का जो दूसरा सेकंड इन कमांड था वो कतल कर रही है क्या। और ये जो डिमांड्स जो मांगे ये जो मैंने एक्सेप्ट कर लिए गए थे, उनमें किसी को भी उन्होंने सिवाय राव राव अनुवा काफी डिले किया इन्होंने। जब पकड़ा गया तो उसके बाद एक ही डिमांड समझे ना उनकी पूरी हुई। जी
बहुत शुक्रिया जियाउद्दीन साहब आपका, आपने बड़े एक अहम मौजू पर, ज़ाहिर है कि पाकिस्तान में जो आज़ादी सहाफत का मौजू है वो एक बड़ा इम्पोर्टेंट मौजू है, और ज़ाहिर है कि दुनिया के दूसरे हिस्सों में भी पाकिस्तान के सहाफ़ियों के साथ जो सुलूक होता है उस पर गौर होता है, लेकिन यहाँ पर तो लगता ही है कि खुद ब्लैक आउट हो रहा है और खुद सहाफ़ी भी बाज़ औक़ात खुद सेल्फ सेंसर कर रहे हैं। बहरहाल ये एक बड़ा अहम मौजू था जिस पर मज़ीद गुफ्तगू की ज़रूरत है, हमारे पास वक्त की तंगी है। मैं इंतहा शुक्रगुज़ार हूँ आपका, आपने ज़हमत फरमाई। और सामने चलते हैं पाक अगले मौजू की जानिब, पाक भारत के जो चीफ जस्टिस हैं उनके इम्पीचमेंट की डिमांड्स हो रही हैं। हमारे साथ तो टेलीफोन लाइन पर डॉक्टर मुनीश कुमार साहब पॉलिटिकल एनालिस्ट हैं और जी के फैज़ान साहब लॉ एक्सपर्ट हैं। एक छोटी सी हमारे साथी सोहेल अंजुम की रिपोर्ट है, इसको सुनते हैं फिर दोनों से गुफ्तगू करेंगे।
नायब सदर और राज्यसभा के चेयरमैन एम वेंकैया नायडू ने चीफ जस्टिस ऑफ इंडिया जस्टिस दीपक मिश्रा के खिलाफ तहरीक मुआखजा का नोटिस मुस्तरद कर दिया। ये नोटिस कांग्रेस समेत हिजब इख्तलाफ की 7 जमातों ने जुमा के रोज दिया था और इस पर 71 अरकान पार्लियामेंट के दस्तखत थे। नायडू ने आईनी माहरीन, हुकूमत के कानूनी अफसरान और राज्यसभा के साबिक सेक्रेटरी जनरलों से मशवरे के बाद ये फैसला किया। भारतीय अदलिया की तारीख में ये पहला मौका है जब किसी चीफ जस्टिस के खिलाफ तहरीक मुआखजा का नोटिस दिया गया। कांग्रेस ने नायब सदर के फैसले की मुखालफत की और इसे सुप्रीम कोर्ट में चैलेंज करने का ऐलान किया। बीजेपी रहनुमाओं ने नायब सदर के फैसले का खैर मकदम किया, लेकिन हुकूमत की एक हलीफ जमात शिवसेना के एक लीडर अरविंद सावंत ने उजलत में किए गए नायब सदर के फैसले पर हैरत का इजहार किया। उन्होंने कहा कि बीजेपी और कांग्रेस उनके अल्फाज में गंदी सियासत खेल रहे हैं, लेकिन नोटिस मुस्तरद करना भी एक सियासी कदम है। लेकिन सीनियर वकील और साबिक अटॉर्नी जनरल सोली सोराब जी ने नायब सदर के फैसले का खैर मकदम किया और इसे एक दुरुस्त कदम करार दिया।
डॉक्टर मुनीश कुमार, क्या ये भी चीफ जस्टिस के खिलाफ जो कुछ हो रहा है ये कोई जुडिशियल एक्टिविज्म का शाखसाना है वहां पर भी?
नहीं नहीं नहीं, यहाँ पे जो हो रहा है वो शेयर पॉलिटिक्स हो रही है
जी।
कांग्रेस पार्टी दरअसल वो बिल्कुल ही इसको कह सकते हैं कि इनके जो पॉलिटिक्स करने का पूरा जो तरीका जो है वो बिल्कुल ही इनमेच्योर सा लग रहा है। कर्नाटक में चुनाव होने वाले हैं, आगे चलते अगले साल जो है वो चलने वाला है लोकसभा का, फिर से चुनाव यहाँ पे होने वाला है, जनरल इलेक्शन होने वाले हैं, और ऐसे माहौल में हो क्या रहा है कि इनको ऐसा लग रहा है कि कुछ केसेस जो सुप्रीम कोर्ट के जरिए जो जिसके जरिए वो बीजेपी को घेर सकते हैं उसके वो फेवरेबल डिसीजन चाहते हैं। अब ये सवाल इनको मैंने ये समझना पड़ेगा कि भाई कोर्ट तो अपने हिसाब से चलती है, जो नियम और कानून है वो तो अपने हिसाब से चलेंगे। लेकिन अभी एक केस आया था जस्टिस लोए के डेथ का, उसमें इन लोगों ने काफी सोशल मीडिया में और मीडिया में काफी प्रचार किया, बहुत सारे मैंने बहुत दिनों तक ये कैंपेन चला, लेकिन कोर्ट का फैसला ये आया कि भाई कि दो जस्टिस लोए के ऊपर जो के डेथ के ऊपर जो डाउट्स थे वो डाउट्स जो है वो खारिज कर दिए गए, उनके केस को जो है इन्वेस्टिगेशन के लिए मना कर दिया। ये बेसिकली कोर्ट के द्वारा डिसीजन दिया गया। उसके बाद होता क्या है कि उसके बाद ये मसला जो है ये पॉलिटिकल एंगल इसको ले लेता है, बीच में चार एक चार जजों ने चीफ जस्टिस के खिलाफ जो है उन्होंने कुछ बयान दिए थे, प्रेस कॉन्फ्रेंस उन्होंने की थी, तो ये कुल मिलाकर के ये मसला जो है काफी जो है वो पॉलिटिकल हो गया। और जो जिस तरीके से इनमेच्योर तरीके से एक इम्पीचमेंट मोशन लाने की कोशिश की गई उसे आज वाइस प्रेसिडेंट ने खारिज कर दिया। वाइस प्रेसिडेंट ने सिर्फ खारिज नहीं किया और वो अपने ये कह सकते हैं कि अपने सिर्फ खुद के उनका ये फैसला खुद का फैसला नहीं था, बल्कि उन्होंने 12 ऐसे जो टॉप माने लीगल माइंड थे हिंदुस्तान में उनसे उन्होंने ये किया। और हिंदुस्तान में जो जनरल जो बात चल रही है कि जितने भी जो टॉप लॉयर्स हैं बहुत सारी पॉलिटिकल पार्टीज, आप देखिए कम से कम 20 पॉलिटिकल पार्टीज हैं जो कांग्रेस के साथ अपोजिशन में है, लेकिन जिसमें से सिर्फ और सिर्फ 7 पॉलिटिकल पार्टीज जो है वो कांग्रेस के साथ है इस इशू के ऊपर। अदरवाइज जो है बाकी ये जनरल कंसेंसस है कि जो कांग्रेस पार्टी जो कर रही है जो चीफ जस्टिस ऑफ इंडिया के खिलाफ जो इम्पीचमेंट मोशन लाने की जा रही है, सबसे मजेदार बात ये देखिए कि इंटायर अपोजिशन के पास अगर ये सब लोग मिल भी जाए फिर भी इनके पास नंबर्स नहीं इंक्रीज करने के, ये इंपीचमेंट नहीं ला सकते, ये इंपीचमेंट मोशन पास नहीं हो सकता लोकसभा में न राज्यसभा में। इसके बावजूद इन लोगों ने जो है ये इस मूव पे जा रहे हैं, तो ये कंप्लीट ये बेसिकली है क्या, इसको अगर आप बिल्कुल सही तरीके से अगर समझे कि एक बाबरी मस्जिद का मसला जो है सुप्रीम कोर्ट में चल रहा है जो चीफ जस्टिस ऑफ इंडिया के कोर्ट के अंदर में है, ये कांग्रेस पार्टी का एक जो बिल्कुल स्ट्रेटजी जो साफ है वो किसी तरह से ये नहीं चाहती कि ये मसला जो है 2019 जनरल इलेक्शन से पहले इसको कोर्ट के तरफ से कोई फैसला आए। अगर ये फैसला आ जाता है और जिसमें जो है जो मुस्लिम क्लेम्स जो है जो यहाँ पे जो वक्फ बोर्ड और जो मुस्लिम पर्सनल बोर्ड का जो क्लेम्स है बाबरी मस्जिद वाले इशू के ऊपर वो वीक है, लीगली वीक है, और इसलिए ये लोग चाहते हैं कि इसको डिवेल किया जाए। और चूंकि ये मसला इस तरीके का है कि अगर इंपीचमेंट मोशन होता है तो अगर उसको एक्सेप्ट किया जाता है तो कमिटीज बैठेगी, वो इन्वेस्टिगेशन चलेगा, 4-5 महीने और ये चलेगा, तो ये कुल मिलाकर के ये बेसिकली ये इस चीज को लेकर के ये पूरा पॉलिटिकल ड्रामा हो रहा है।
सही।
लेकिन पब्लिक ओपिनियन मीडिया जो है वो बिल्कुल इस बात से साफ है कि ये पॉलिटिकल
दरअसल सियासत तो बीजेपी खुद कर रही है। अब आप देखिए इतना वाजे है वाइस प्रेसिडेंट ऑफ इंडिया यानी चेयरमैन जो है वो खुद बाहर थे, वो रात को ही लौटते हैं, बल्कि एक तरह से उनको यहाँ से डायरेक्शन प्राइम मिनिस्टर हाउस से मिलता है कि भाई आप आ जाइए, और वो आते हैं प्रेस कॉन्फ्रेंस करते हैं, नोट तैयार रहता है, वो 11-12 चाहे जितने भी लीगल एक्सपर्ट से उन्होंने ओपिनियन लिया वो तो सब बनाने की बातें होती हैं, उन्होंने कह दिया और वही पढ़ दिया उठा करके। ये खुद बीजेपी सियासत कर रही है। सवाल ये पैदा होता है कि क्या जुडिशरी में ट्रांसपेरेंसी होगी कि नहीं, नंबर एक। नंबर दो, आप ये जान लीजिए कि जो प्रेजेंट चीफ जस्टिस हैं चीफ जस्टिस ऑफ इंडिया उनके खिलाफ खुद 4 सीनियर मोस्ट जजेस, चारों सीनियर मोस्ट थे, उन्होंने खुद प्रेस कॉन्फ्रेंस करके जो पहली बार हिस्ट्री में ऐसा हुआ कि उन्होंने जाकर के इनके ऊपर इल्जाम आयद किया और उन्होंने खुद कहा कि जमहूरियत खतरे में है। तो अब सवाल ये पैदा होता है कि जुडिशरी में भी कहीं पर लगाम लगनी चाहिए या नहीं, या जुडिशरी बिल्कुल कानून से बालातर है। आप ये जान लीजिए कि गवर्नर्स के लिए कॉन्स्टिट्यूशन ऑफ इंडिया के अंदर इम्यूनिटी है, जब तक वो गवर्नर के ओहदे पर रहेंगे कोई लॉ उन पे अप्लाई नहीं करेगा, मगर इसके बावजूद भी कई कई गवर्नर्स को इस्तीफा देना पड़ा और इस्तीफा देने के बाद वो जेल में भी गए, लेकिन आज तक ये इनका जो मैकेनिज्म है हटाने का कोई है ही नहीं, अलावा इम्पीचमेंट के। सुप्रीम कोर्ट ऑफ इंडिया और हाई कोर्ट्स के जजेस को हटाने का कोई तरीका नहीं है, सिर्फ और सिर्फ तरीका यह है कि उनके खिलाफ इम्पीचमेंट मोशन लाया जाए, नंबर एक। नंबर टू, ये कि मेजॉरिटी है या नहीं है, सवाल ये पैदा होता है कि इम्पीचमेंट मोशन को जिस तरीके से अभी दो दिन इससे पहले इम्पीचमेंट मोशन मूव किया गया था वो चीफ जस्टिस के खिलाफ नहीं, जजेस के खिलाफ किया जा चुका है, लेकिन उसमें क्या हुआ, महीनों तक मामला चलता रहा, कोई एक्शन नहीं, तो तीन दिन के अंदर सब के सब जो है उधर से इम्पीचमेंट मोशन मूव होता, इधर इतनी जल्दी उन्होंने उसको खत्म कर दिया चेयरमैन ने। सवाल ये पैदा होता कि कमेटी उनको बनानी चाहिए थी, कमेटी बना करके जो प्रोविजन है कॉन्स्टिट्यूशन का आर्टिकल 124 के अंदर, उसमें जो प्रोविजन है वो उसके तहत कमेटी बनाते, कमेटी बनाकर फिर कमेटी की रिपोर्ट लेते, कौन सा आसमान टूट रहा था, उसके बाद बहस होती। मैं तो परामर्शदाई समझता हूँ कि जो चार्जेस लगाए हैं और जो मैं सुप्रीम कोर्ट की टेबल में बैठता हूँ, जो सुनता हूँ, जो तमाम बातें होती हैं, वो तो उससे कहीं ज्यादा है, तो उन्होंने लगाए थे, उसके दूध का दूध और पानी का पानी अलग हो जाता है जब सामने बहस होती है और बहस के अंदर तमाम चीजें आती। तो जजेस को हटाने का कोई तरीका है ही नहीं, मजार्टी है या नहीं है वो पहले से कैसे कोई मान लेगा, जो है अपनी जमीन की आवाज पर वोट देने की अपील होनी होती, हो सकता है कि मेंबर्स क्रॉस द पार्टी लाइन, बहुत मरतबा ऐसा हुआ कि उन्होंने वोटिंग की है, तो इसलिए कहीं ना कहीं मैं तो इसके फेवर में था, वो गिर गया, हट गया, हो गया, अलग मसला है। और मैं समझता हूँ कहीं ना कहीं जुडिशरी को भी इस बात का एहसास होना ही चाहिए कि हम भी कानून से बालातर नहीं है, वरना जुडिशरी जो चाहे करे। अभी क्या हुआ, चार सीनियर मोस्ट जजेस ने इनके खिलाफ एलिगेशन लगाया, चार्जेस लगाए, जो भी कह लीजिए आप, और प्रेस कॉन्फ्रेंस में कि ये बेंचेस को अपनी मर्जी से फिक्स करते हैं उन्होंने कहा, मैं नहीं कह रहा हूँ, लेकिन वो सिलसिला आज भी जारी है कि जस्टिस अपनी मर्जी से बेंचेस को फिक्स करते हैं और जो फैसला करवाना चाहते हैं वहां से करवाते हैं, जो उनका ढर्रा पहले था वही ढर्रा आज भी है, जो सीनियर मोस्ट जजेस हैं उनको कोई उस तरह के केसेस साइन नहीं किए जा रहे हैं जैसे पहले किए जाते थे। तो मैं तो ये समझता हूँ कि इम्पीचमेंट मोशन जो है वो आज जरूरी था और उसको इन्होंने गलत दे करके वो रिजेक्ट करके चेयरमैन ने जमहूरियत का गला घोटा है।
बहुत शुक्रिया जनाब फैजान साहब और जनाब डॉक्टर मुनेश कुमार साहब, आप दोनों साहबान का। हम एक छोटा सा ब्रेक लेंगे और उस ब्रेक के बाद फिर हम गुफ्तगू करेंगे अमरीका के एक आला अहदेदार के पाकिस्तान के एक महीने में दूसरे पाकिस्तान के दौरे के बारे में।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में सुबह 7 बजे से शाम को 7 बजे तक urduvoa.com पर बराह राहत सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए, दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com।
हमारे साथ साथ टेलीफोन लाइन पर डॉक्टर नौमान सत्तार साहब हैं, कायद अजम यूनिवर्सिटी से। डॉक्टर साहब, ये बताइए कि जो अमरीकी महकमे खारजा के सीनियर अहदेदार बराए जनूबी वस्ती एशिया उमूर सफीर एलिस वेल्स हैं, उन्होंने अप्रैल में ये दूसरा दौरा किया है पाकिस्तान के दौरे पर हैं, और ये दौरा उसके बाद हो रहा है जब अमरीकी अहदेदारों ने पाकिस्तान को मुतनब्बे किया है, आगाह किया है कि यकुम मई से अमरीका में मुकीम पाकिस्तानी सफारतकारों की जो नकल व हरकत है वो महदूद होगी, और कहा ही जाता है कि पाकिस्तान की जानिब से इसी कस्म के इकदाम के जवाब में ये किया गया है। मेरे पास वक्त बहुत कम है, 2-2.5 मिनट हैं, ये फरमाइए क्या आप ये समझते हैं कि ये ताल्लुकात में मजीद खराबी का बायस बने की सूरत हाल और उसको ठीक करने के लिए तशरीफ लाई हैं, या ये कि कुछ और मामलात हैं जिन पर बात आगे बढ़ रही है?
मैं समझता हूँ कि ये तो बहुत ऑब्वियस है कि इस वक्त जो स्ट्रेन चल रहा है और उन्होंने ऑफिशियली भी इसको एक्नॉलेज किया है, वो इसको एडजस्ट करने आई हैं, और वो इसको मैं समझता हूँ कि जो पाबंदी लगी है पाकिस्तानी डिप्लोमेट्स पे, एक तरह से उनकी रिस्ट्रिक्शन लगी है, वो उसको मैं समझता हूँ कि पाकिस्तान को एक्सप्लेन करने आई, तो जाहिर है कि एक अनयूजुअल चीज़ है और ये अनयूजुअल टाइम है। तो एक तरफ मैं कहूँगा कि वो उसको जैसे कहते हैं क्लेरिफिकेशन देने आई है कि अमेरिका क्यों कर रहा है, इसमें दूसरा पहलू ये भी निकलता है कि इसके साथ ही मैं समझता हूँ दोनों मुल्क चाहते हैं कि स्ट्रेन जो है इसको चेक करें और इसमें कोई बेहतरी आए। तो मैं समझता हूँ कि हमें एक्सेप्ट करना चाहिए कि इसमें ये बात जरूर निकली होगी, ये बात जरूर सामने आई होगी कि कैसे ताल्लुक जो हैं इन हालात में बेहतर हो सकते हैं, कि उसके लिए दोनों मुल्क क्या करें कि ताल्लुक बेहतर हों, इस उससे निकलें, स्ट्रेन से निकलें।
तो ये जो इस कदर हाई प्रोफाइल दौरे हो रहे हैं, इसका मकसद ये है कि दोनों जानिब ख्वाहिश ये मौजूद है कि ताल्लुकात को बजाय मजीद खराबी के बेहतरी की तरफ लाया जाए।
मैं ये समझता हूँ इसलिए कि जैसे कि हम सबको मालूम है अफगानिस्तान में हालात जो हैं अभी भी वहाँ पे वायलेंस के आप इंसिडेंट्स देखते हैं, वहाँ दाइश का जिक्र होता है और क्योंकि पाकिस्तान में अनसर्टेन पीरियड शुरू हो चुका है इलेक्शन के आने की वजह से, क्रिटिकल गवर्नमेंट आने की वजह से, तो मैं समझता हूँ ये टाइम ज्यादा बेहतर समझिंग होना चाहिए दोनों मुल्कों के लिए कि इसमें इन इशूज को एड्रेस करें। और मैं नहीं चाहूंगा, मैं समझता हूँ दोनों मुल्क नहीं चाहेंगे एटलीस्ट इस टाइम पर ताल्लुकात और खराब हों, ताकि इनको मेरे हिसाब से इसी स्टेज पे चेक किया जाए और कुछ बेहतरी की तरफ लाया जाए। जैसे कि किसी और इशू और जैसे कि हम शेड्यूल बातें करते हैं तो किसी तरह से बात करते हैं कि उन इश्यूज पे जैसे कोई पेश रफ्त हो, बात निकले, जैसे कि टेररिज्म का जिक्र किया गया है, इन चीजों को अगर हम एडजस्ट करेंगे तो मेरे ख्याल में एक कॉम्प्रोमाइज किस्म की सिचुएशन निकल आएगी।
बहुत शुक्रिया जनाब डॉक्टर नौमान सत्तार साहब। और हम चलते हैं अब अपने आखिरी मौजू की जानिब। हमारे साथ मंजर कुरैशी साहब लंदन से। मंजर कुरैशी साहब, मेरे पास वक्त बहुत कम रह गया अनफॉर्चुनेटली। पहला सवाल मेरा आपसे, जो इंटर कोरिया बातचीत हो रही है उसका जो सीन सेटर है वो अब तकरीबन फाइनलाइज हो गया, आप क्या समझते हैं कि कोई पॉजिटिव बात उससे निकल सकती है?
जी, इंडिकेटर्स अभी तक तो सारे बहुत पॉजिटिव हैं, क्योंकि जिस तरह साउथ कोरिया ने कहा कि वो जो एक स्पीकर लगा रखे थे जिससे कि वो कंटिन्यूसली ब्रॉडकास्ट कर रहे थे प्रोपेगेंडा, वो उन्होंने बंद करने की बात की है। फिर अगर हम नॉर्थ कोरिया का देखते हैं तो उन्होंने अपनी न्यूक्लियर प्रोग्राम को और मिसाइल को भी इस वक्त जो है
मुअख्खर कर दिया है। जी,
तो ये डिस्कशन की तरफ जा रहे हैं। और डिमिलिटराइज जोन जो है जहां पर के पैन जोन जो एक जगह है जहां पर के उनका डिस्कशन होनी है विलेज की, वहां पर भी एटमोसफेयर ऐसी क्रिएट की जा रही है। इससे लग रहा है कि दोनों कोरियाज जो हैं वो आपस में पॉजिटिवली पॉजिटिव स्टेप की तरफ जाना चाह रहे हैं। तो ये आगे चल के देखें कि क्या होता है, लेकिन किस तरह के पहले भी कई दफा हो चुका है, अल्टीमेटली डिस्कशन होने के बाद और एग्रीमेंट होने के बाद थोड़ी देर के बाद फिर कोई लड़ाई झगड़ा शुरू हो जाता है।
अच्छा, और उसी
इस तरह पॉजिटिव है
और उसी पॉजिटिव एटमोसफेयर में ट्रंप साहब की भी मुलाकात होगी नॉर्थ कोरिया के लीडर से?
जी, ये सबसे बड़ा एक्चुअली जो लोग ये कह रहे हैं कि हो सकता है कि इस पर प्रॉब्लम हो जाए, लेकिन अगर हम डोनाल्ड ट्रंप का देखते हैं तो डिप्लोमेसी का मेरे ख्याल है उन्होंने जो नया स्टाइल शुरू किया है वो बहुत ही, जितना भी क्रिटिसाइज उनको करें तो अलग बात है, लेकिन उनके रिजल्ट्स वो निकालने में कामयाब हो जाते हैं। और ये मेरे ख्याल में उनका एक नया स्टाइल जो है ये काफी दुनिया के अंदर एक चेंज लेकर आ रहा है।
अच्छा, मंजर साहब ये बताइए कि एक और मौजू जिस वक्त बहुत अहम है वो ये है कि ईरान के सदर हसन रूहानी ने ये कहा है, बल्कि मैं कहूँगा धमकी दी कि अगर अमरीका कसीर कौमी जौहरी समझौते से अलग होता है तो उसके रद्द अमल में ईरान का जौहरी इदारा मुतवक और गैर मुतवक इकदाम के तैयार है, यानी है कि वो रिज्यूम कर लेंगे अपना जौहरी प्रोग्राम। क्या यूरोप इस बात को ये खतरा मोल लेने के लिए तैयार है?
यूरोप बिल्कुल भी नहीं। अगर हम देखते हैं जिस तरह मैक्रोन की जो स्टेटमेंट है, उन्होंने बहुत क्लियरली कहा है कि वो डिस्कशन में जो 2015 की डील हुई थी वो ट्राई करेंगे ट्रंप को इस चीज पर कन्विंस करने के लिए कि उसके पास टिक रहे हैं। और ईरान को भी अगर हम देखते हैं तो ईरान ने डबल मैसेजेस दिए हैं, एक तरफ वो ईरान की तरफ से कैरेट एंड स्टिक यूज की जा रही है अमरीका के लिए कि अगर वो डिस्कशन और ये इस तरह की नहीं काम करते, ऐसा स्टेप नहीं लेते, तो उन्होंने इंडिकेट ये किया कि हम भी पॉजिटिव साइड से स्टेप लेने को तैयार हैं। जिस तरह के वो कह रहे थे कि जो उन्होंने अमेरिकन को होल्ड किया हुआ जेलों में तो उनको तैयार होंगे
बहुत,
और ऐसी ये चीजें नजर आ रही
है। बहुत शुक्रिया,
जो चल सकता है उनका।
बहुत शुक्रिया मंजर कुरैशी साहब। इसके साथ ही हमारा आज का प्रोग्राम खत्म होता है। हमारे आज के प्रोड्यूसर थे असफर इमाम। अब अपने मेज़बान कमर अब्बास जाफरी को आइंदा प्रोग्राम तक के लिए इजाज़त दीजिए। हमें आपकी आरा और आपके मशवरों का इंतज़ार रहता है।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए
امریکہ میں بسنے والے پاکستانی نوجوانوں کی آواز بھی طاقت کے ایوانوں تک پہنچے، اس کے لیے انہیں سیاسی نظام کا حصہ بننے کی تربیت دینے کی مختلف فارمز پر کوششیں کی جا رہی ہیں، اور اس سلسلے میں واشنگٹن کا پاکستانی سفارت خانہ کیا کردار ادا کر رہا ہے؟
احمد شوال ایک پاکستانی امریکن نوجوان ہیں جو ریاست ورجینیا کی ایک یونیورسٹی میں سول انجینئرنگ کی تعلیم حاصل کر رہے ہیں، لیکن وہ اپنا مستقبل امریکی سیاست میں دیکھتے ہیں۔
پاکستانی امریکنز کو پالیٹکس میں اور آگے بڑھنا چاہیے، ہم کو لیجسلیٹو انوائرمنٹ میں زیادہ ایک پریزنس بلڈ کرنا چاہیے، تو اس لیے میں پالیٹکس میں شامل ہوا۔ میں کافی اسٹوڈنٹ آرگنائزیشنز کو لیڈ کیا تھا، میں نے لوکل، اسٹیٹ اور نیشنل لیول پہ۔
احمد ہائی اسکول میں تھے جب انہیں اپنی انہی کوششوں کے باعث فرسٹ لیڈی مشیل اوباما نے دیگر نوجوان لیڈرز کے ساتھ وائٹ ہاؤس مدعو کیا تھا۔ احمد کا کہنا ہے کہ انہیں وائٹ ہاؤس جا کر مزید حوصلہ ملا کہ وہ امریکی سیاست میں قدم رکھ سکتے ہیں۔
آئی تھنک ڈاکٹرز کین بی انوالوڈ، انجینئرز لائک می، پریٹی مچ اینی باڈی فرام اینی واک آف لائف کین بی انوالوڈ ان پبلک پالیسی، بیکاز اٹس آل اباؤٹ ریلیشن شپ بلڈنگ۔
لیکن پاکستانی امریکن کمیونٹی کے ہر نوجوان کو اس طرح کے مواقع میسر نہیں۔ یہی خلا پور کرنے کی کوشش کی واشنگٹن میں قائم پاکستانی سفارت خانے نے پاکستانی امریکن کمیونٹی اینڈ یوتھ کنونشن کے ذریعے، جہاں نئی نسل کو امریکی اداروں اور سیاسی عمل کا حصہ بننے کی ترغیب دی گئی۔ بشرا امیوالا نے شکاگو میں اس سال ایک کاؤنٹی میں بورڈ آف کمشنر کے لیے الیکشن لڑا ہے۔
بڑی کمیونٹی ہے پاکستانی لوگ کی، ساؤتھ ایشین کی، شکاگو میں، مگر ایک بھی مجھے بندہ نہیں دکھ رہا ہے جو میرے جیسے لگتا ہے اس پولیٹیکل سیٹ پر بیٹھا ہوا ہے، تو میں نے بولا میں پہلے کیوں نہیں بن جاؤں۔
امریکہ میں پاکستانی سفیر اعزاز چودھری کا کہنا ہے کہ پاکستانی امریکیوں کی نوجوان نسل کو نہ صرف سیاسی طور پر بلکہ سماجی طور پر امریکی معاشرے کا حصہ بنانے کے لیے کوششیں ضروری ہیں۔
میرا خیال ہے یوتھ کے لیے سیوک انگیجمنٹ بڑی ضروری ہے، ایک تو اپنے شعبوں میں بڑھیں، لیکن ساتھ ہی وہ امریکہ کا جو نظام ہے اس کے اندر شامل ہوں۔
اس کنونشن میں آنے والے پاکستانی امریکی نوجوانوں کا یہ کہنا تھا کہ اس طرح کے مواقع کے تسلسل سے انہیں حوصلہ ملے گا کہ وہ امریکہ میں سیاسی عمل کا حصہ بنے اور آگے آئے۔
پولیٹیکل جو بھی سچویشن ہے، اس کی وجہ سے یوتھ زیادہ موٹیویٹ ہو گئی ہے کہ دے نیڈ ٹو کم فارورڈ۔
اٹس ایکچولی این اپورچونٹی ٹو فار یوتھ لائک اس ٹو ایکچولی ایڈوانس۔
ایسے چیزیں اوور نائٹ نہیں ہوتے ہیں، میں ویری پراؤڈ ہوں کہ اس پاسٹ الیکشن میں جو بھی کر سکی، ایون دو میں جیتی نہیں، مجھے یہ ہارنے لگتا ہے۔
اس کنونشن میں شرکت کرنے والے نوجوان اپنے ساتھ یہ پیغام لے کر جا رہے ہیں کہ بطور کمیونٹی پاکستانی امریکنز کا اثر و رسوخ تب ہی بڑھے گا جب وہ اپنی آواز طاقت کے ایوانوں تک پہنچائیں گے، اور اس کے لیے وقت اور محنت دونوں کی ضرورت ہوگی۔
ہر دم رواں ہے زندگی، وائس آف امریکہ واشنگٹن سے ہر جمعرات کو نشر ہونے والا پروگرام۔
اور اب تک تقریباً ہم 100,000 سے زائد آپریشنز کر چکے ہیں۔ پاکستان میں ہمارے ہر سال تقریباً 38 مقامات پر یہ کیمپس ہوتے ہیں۔
تو جب میں اسٹوڈنٹ تھا، میں لائبریری میں کام کرتا تھا، میں نے کنوینئنس اسٹور میں کام کیا، میں نے ایک کک کی حیثیت سے کام کیا، میں نے صفائیاں بھی کیں، جھاڑو بھی دی، اور اس کے ساتھ، اور مجھے فخر ہے کہ مجھے یہ سب کام بڑے اچھے آتے ہیں، اور اس سے میری بیگم بھی بہت خوش رہتی ہیں۔
ہر دم رواں ہے زندگی، وائس آف امریکہ واشنگٹن سے ہر جمعرات کو نشر ہونے والا پروگرام۔ اس پروگرام میں ہم آپ کی ملاقات کراتے ہیں زندگی کے مختلف شعبوں میں آگے بڑھتے ہوئے کامیاب پاکستانی امریکیوں اور مختلف پروگراموں کے تحت امریکہ کا دورہ کرنے والے ممتاز پاکستانیوں سے۔ یہ پروگرام نشر ہوتا ہے پاکستان میں ہمارے سننے والوں کے لیے ہر جمعرات کو رات 9 سے 9:55 تک ریڈیو پر، میڈیم ویو 972 پر، اور انٹرنیٹ پر ہماری ویب سائٹ urduvoa.com پر، اور اردو وی او اے کے فیس بک پیج پر، جس کا لنک ہے facebook.com/voaurdu۔ پیشکش یاسمین جمیل۔
آپ پروگرام سدائے جہاں تو سنتے ہیں نا، ہماری ویب سائٹ بھی وزٹ کرتے ہوں گے، آئیے پتا پھر سے بتاتے ہیں، www.rnn.fm اور www.urduvoa.com۔